بسم اللہ الرحمن الرحیم. السلام علیکم. آج ہم آپ کے لیے کتاب آخری مارکہ کا پارٹ نمبر 22 ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف ہیں نسیم حجازی. یہ کتاب آپ کی خدمت میں قرطبہ آڈیو لائبریری کی طرف سے پیش کی جا رہی ہے. مزید کتابوں کی معلومات کے لیے آپ اس نمبر پر رابطہ کریں 03212138225 یا ہماری ویب سائٹ وزٹ کریں www.qurtaba.org. آخری مارکہ باب نمبر 21 مددگار. ایک ساتھ کے بعد ٹھاکر واپس آیا تو نرملا کرسی پر بیٹھی اونگ رہی تھی. اف، تم ابھی تک بیٹھی ہوئی ہو، تمہیں سو جانا چاہیے تھا. میں آپ کا انتظار کر رہی تھی. میں آج نہیں جاؤں گا، پروہت جی نے مندر جانے کا ارادہ بدل دیا ہے. ان کی طبیعت ٹھیک نہیں، وہ چاہتے ہیں کہ مہاراجا کو یہیں بلا لیا جائے. میں نے ان کا پیغام مہاراجا کو بھیج دیا ہے. نرملا نے کہا، آپ کو جگانے سے پہلے میں نے محل سے باہر گھوڑوں کی ٹاپ سنی تھی. میرا خیال ہے کہ چند سوار استبل سے نکل کر کہیں گئے ہیں. ہاں، وہ پروہت جی کے محافظ دستے کے آدمی تھے. پروہت جی نے انہیں ہمارے پڑوس کے راجوں اور سرداروں کے پاس یہ پیغام دے کر بھیجا ہے کہ وہ ان کے درشن کے لیے یہاں پہنچ جائیں. پروہت جی نے مجھ سے ایک عجیب سی بات کہی ہے. وہ کیا؟ وہ کہتے ہیں کہ ایک بہت خوبصورت لڑکی سومناتھ کے مندر میں داسی بن کر آئی تھی، لیکن پجاریوں کو یہ معلوم ہو گیا کہ وہ مسلمانوں کی جاسوس ہے. چنانچہ اسے گرفتار کر لیا گیا، لیکن پچھلے دنوں اچانک وہ قید خانے سے بھاگ گئی. اس سے ظاہر ہوتا ہے کہ مندر کی حفاظت کرنے والی فوج میں بھی بعض آدمی اس کے ساتھ ملے ہوئے ہیں. سومناتھ کے جاسوس کئی دنوں سے اس کی تلاش میں تھے. اب انہیں یہ سراغ ملا ہے کہ وہ لڑکی ہمارے شہر میں کسی کے ہاں چھپی ہوئی ہے. مجھے اس بات پر یقین نہیں آتا. تاہم میں نے پروہت جی کی تسلی کے لیے شہر کی ناکہ بندی کا حکم دے دیا ہے. اب میرے سپاہیوں کی مدد سے سومناتھ کے پجاری شہر کے ہر گھر کی تلاشی لیں گے. اگر وہ لڑکی مل گئی تو پجاری اس کے باقی ساتھیوں کا کھوج لگانے کے لیے اسے سومناتھ لے جائیں گے. سومناتھ کے مندر میں دشمنوں کے جاسوسوں کا ہونا بہت خطرناک ہے. میں نے شہر میں یہ ڈھنڈورا پٹوانے کا ارادہ کیا ہے کہ اس لڑکی کو تلاش کرنے والے کو بہت بڑا انعام دیا جائے گا. اب تم آرام سے سو جاؤ. پروہت جی آج دوپہر سے پہلے کسی سے ملاقات نہیں کریں گے. نرملا کچھ کہنا چاہتی تھی کہ ایک بڑھیا ہانپتی کانپتی کمرے میں داخل ہوئی. اس کا پیرہن جگہ جگہ سے پھٹا ہوا تھا اور اس کے چہرے پر ضربوں کے نشان تھے. ٹھاکر نے اسے دیکھتے ہی پہچان لیا، یہ اس کی پرانی خادمہ تھی جسے اس نے رام ناتھ کے گھر بھیجا تھا. بڑھیا سسکیاں لیتی ہوئی ٹھاکر کے پاؤں پر گر پڑی. چند نوکرانیاں اور نوکر حیران و پریشان دروازے سے باہر کھڑے تھے. ٹھاکر نے بڑھیا کے بازو پکڑ کر اسے اٹھاتے ہوئے کہا، کیا ہوا تمہیں؟ مہاراج، مجھے ڈاکوؤں نے مارا ہے. وہ رات کے تیسرے پہر حویلی کی دیوار پھاند کر اندر آ گئے تھے. انہوں نے چوکیدار اور تین نوکروں کو قتل کر دیا ہے. چوتھا نوکر جانکنی کی حالت میں پڑا ہے. پھر انہوں نے مجھے، چوکیدار کی بیوی اور مالی کی لڑکی کو پکڑ کر ایک کمرے میں بٹھا دیا، اور دو آدمی تلواریں سونپ کر ہمارے سر پر کھڑے ہو گئے. باقی آدمیوں نے مکان کی تلاشی لینے کے بعد ہم سے پوچھا کہ سردار کی بیوی کہاں ہے، تم نے اسے کہاں چھپا دیا ہے. مہاراج، ہمیں کچھ معلوم نہیں تھا کہ وہ کہاں ہے. میں نے انہیں بتایا کہ وہ رات کے وقت اپنے کمرے میں تھی اور میں نے اسے حویلی سے باہر جاتے نہیں دیکھا، لیکن وہ نہیں مانتے تھے. وہ کہتے تھے کہ تم جھوٹ بولتی ہو. پھر انہوں نے دوبارہ مکان کا کونا کونا چھان مارا، لیکن ساوتری وہاں نہیں تھی. اس کے بعد انہوں نے کمرے کا دروازہ بند کر کے ہمیں پیٹنا شروع کر دیا. چوکیدار کی بیوی اور مالک کی لڑکی نے یہ کہہ کر اپنی جان چھڑا لی کہ ان کے گھر حویلی کے دوسرے کونے میں ہیں اور رات کے وقت صرف میں ساوتری کی خدمت میں رہا کرتی ہوں. ڈاکوؤں نے ان کی مشکیں کس کر انہیں کمرے کے اندر بند کر دیا اور مجھے حویلی کے پچھواڑے کھیتوں میں لے گئے. وہاں ان کے چند ساتھی کھڑے تھے. مہاراج، انہوں نے مار مار کر مجھے بے ہوش کر دیا. جب مجھے ہوش آیا تو وہاں کوئی نہ تھا. میں ڈر کے مارے حویلی کی طرف نہیں گئی اور یہاں تک پہنچتے پہنچتے کئی بار گری ہوں. ٹھاکر نے کہا، میرے شہر میں ایسی جرت کون کر سکتا ہے؟ تم ان میں سے کسی کو پہچان سکو گی؟ نہیں مہاراج، انہوں نے اپنے چہروں پر نقاب ڈال رکھے تھے. وہ کتنے تھے؟ مہاراج، 8 آدمیوں نے حویلی پر حملہ کیا تھا اور 3 کو میں نے کھیت میں دیکھا تھا. ٹھاکر نے پوچھا، اور سردار رام ناتھ کی بیوی کے متعلق تمہیں کچھ معلوم نہیں؟ نہیں مہاراج، مجھے کچھ پتا نہیں. رات کے وقت سونے سے پہلے میں نے اسے اس کے کمرے میں دیکھا تھا. اب تم یہی رہو. ٹھاکر یہ کہہ کر دروازے کی طرف بڑھا اور نوکروں کو اپنے راستے سے ہٹاتا ہوا باہر نکل گیا. दोपहर के करीब शहर के ढंडोरची गलियों और कूचों में रामनाथ के घर पर हमला करने वाले डाकुओं, उसकी बीवी और सोमनाथ के कैदखाने से फरार होने वाली लड़की का पता देने वालों के लिए इनामात का ऐलान कर रहे थे। 7 दोपहर से थोड़ी देर बाद प्यारे लाल एक छोटे से गांव में दाखिल हुआ। वो थकावट से निढाल था और घोड़ा भी जवाब दे चुका था। गांव के चौपाल से बाहर एक दरख्त के नीचे चंद आदमी बैठे थे। प्यारे लाल देहाती लोगों से काम लेना जानता था। जरा सी देर में एक आदमी ने उसके घोड़े के लिए चारे और पानी का इंतजाम कर दिया और दूसरा उसके लिए रोटी, मक्खन और लस्सी ले आया। अपना पेट भर लेने के बाद प्यारे लाल थोड़ी देर सस्तानी की गरज से खाट पर लेट गया। एक देहाती ने उससे सवाल किया, महाराज आप कहां से आए हैं? महाराज का लफ्ज सुनकर प्यारे लाल ने अपने दिल में एक गुदगुदी सी महसूस की और कहा, तुम मंदिर के ठाकुर जी को जानते हो? उन्हें कौन नहीं जानता महाराज, आप उनके... प्यारे लाल ने उसकी बात काटते हुए कहा, देखो भाई तुम आराम से बैठ जाओ। एक उम्र रसीदा आदमी ने कहा, महाराज आपका घोड़ा बहुत थका हुआ मालूम होता है, अगर हुक्म हो तो इसकी जैन उतार दूं। प्यारे लाल ने गर्दन उठाकर तहक्कुमान अंदाज में जवाब दिया, नहीं हम अभी रवाना हो जाएंगे। एक और देहाती बोला, महाराज आपका घोड़ा बहुत खूबसूरत है। प्यारे लाल ने उठकर बैठते हुए कहा, तुमने इसे भागते हुए नहीं देखा? मैं पिछले पहर मंदिर से निकला था और अब यहां पहुंच गया हूं। इतनी जल्दी? देहाती ने हैरान होकर पूछा। हां और क्या? चंद देहाती के बाद दीगरे उठकर घोड़े के गिर्द जमा हो गए और उन्होंने उसके कानों से लेकर दुम के बालों तक की तारीफ शुरू कर दी। एक सादा दिल देहाती ने प्यारे लाल से पूछा, महाराज इसकी कीमत क्या होगी? क्यों? एक सादा दिल देहाती ने प्यारे लाल से पूछा, महाराज इसकी कीमत क्या होगी? क्यों तुम इसे खरीदना चाहते हो? प्यारे लाल ने इस पर गजब आलूद निगाहें डालते हुए कहा। उसने खिसियाना होकर जवाब दिया, नहीं महाराज मैंने तो यूं ही पूछा था। अरे नहीं खरीद लो, इसकी कीमत सिर्फ एक गांव है। सादा दिल देहाती बदहवासी की हालत में अपने साथियों के कह कहे सुन रहा था। थोड़ी दूर एक सरपट सवार गांव की तरफ आता हुआ दिखाई दिया और चंद देहाती उठकर खड़े हो गए। प्यारे लाल भी उनकी देखा देखी खाट से उतरकर सवार के रास्ते में खड़ा हो गया। थोड़ी देर में सवार चौपाल के करीब पहुंच गया लेकिन उसने घोड़ा रोकने की कोशिश न की। देहाती घबराकर इधर उधर हट गए। सवार एक बगुले की तरह आगे निकल गया। प्यारे लाल पूरी कुव्वत के साथ चिल्लाया, महाराज रामनाथ ठहरो ठहरो रामनाथ रामनाथ। लेकिन रामनाथ गर्द के बादलों में छुप चुका था। थोड़ी देर बाद प्यारे लाल अपने घोड़े पर सवार होकर उसका पीछा कर रहा था लेकिन रामनाथ के घोड़े के मुकाबले में उसके घोड़े की रफ्तार बहुत सुस्त थी। वो इस उम्मीद पर चलता रहा कि रामनाथ किसी न किसी जगह दम लेने के लिए जरूर ठहरेगा। रास्ते में कोई बस्ती आती या कोई मुसाफिर मिलता तो वह रामनाथ के मुतालिक पूछ लेता। उसके घोड़े की रफ्तार बतदरीज कम होती गई और तीसरे पहर के करीब घोड़ा चलते चलते रुक गया। प्यारे लाल ने उसे एड़ लगाई तो वह चंद छलांगे लगाने के बाद फिर रुक गया। प्यारे लाल मजबूरन नीचे उतरा, घोड़े की बाग पकड़कर पैदल चलने लगा। इस इलाके में दूर दूर तक झाड़ियों और दरख्तों की सिवा कुछ नजर न आता था। प्यारे लाल शाम से पहले किसी गांव में पहुंचना जरूरी समझता था। कोई 8 कोस चलने के बाद उसे घनी झाड़ियों के पीछे सरपट घोड़ों की टाप सुनाई दी और वह पगडंडी से हटकर एक दरख्त के ऊपर चढ़ गया। 15 मुसल्ला सवार जिनके नेजे धूप में चमक रहे थे पूरी रफ्तार से उसकी तरफ आ रहे थे। वो जल्दी से नीचे उतरा और घोड़े की बाग पकड़कर घनी झाड़ियों की ओट में खड़ा हो गया। आन की आन में सवार गर्द के बादल उड़ाते हुए आगे निकल गए। प्यारे लाल घोड़े की बाग पकड़कर फिर पगडंडी पर हो लिया। कुछ देर पैदल चलने के बाद वो दोबारा घोड़े पर सवार हो गया। थका हुआ घोड़ा गर्दन झुकाए आहिस्ता आहिस्ता चल रहा था। कोई 1 कोस चलने के बाद प्यारे लाल को एक देहाती दिखाई दिया जो गधे पर सवार था। प्यारे लाल ने उसे हाथ के इशारे से रुकते हुए सवाल किया, यहां से अगला गांव कितनी दूर है? महाराज कोई 2 कोस होगा। तुमने रास्ते में एक सवार देखा है? मैंने रास्ते में कई सवार देखे महाराज, एक टोली तो आगे जा चुकी है, शायद आपने भी देखी होगी। हाँ वो कौन थे? मालूम नहीं महाराज, अपने गांव से निकलते ही मुझे अपने पीछे एक फौज दिखाई दी। 40-50 सिपाही घोड़े दौड़ाते हुए मुझसे आगे निकल गए। थोड़ी दूर चलने के बाद मैंने देखा कि वही सिपाही एक सवार के गिर्द घेरा डाले हुए हैं। गधे से उतरकर मैं डर के मारे एक झाड़ी की ओट में खड़ा हो गया। सिपाहियों ने उस सवार से हथियार डाल देने का मुतालबा किया लेकिन उसने इनकार कर दिया और कहा कि जब तक मुझे ये मालूम न हो कि तुम किसके हुक्म से मुझे गिरफ्तार करना चाहते हो मैं हथियार नहीं डालूंगा। प्यारे लाल ने उसकी बात काटते हुए कहा, उस सवार के घोड़े का रंग मुश्किल था। जी हाँ। अच्छा फिर क्या हुआ? फिर एक आदमी आगे बढ़ा, उसकी शक्ल बिल्कुल मंदिर के एक पुजारी से मिलती थी जो हर साल हमारे गांव में दान लेने आया करता है। उसने सवार को समझाया कि हम तुम्हें गिरफ्तार करके मंदिर ले जाना चाहते हैं, वहां जाकर तुम्हें मालूम हो जाएगा कि तुमने क्या जुर्म किया है। लेकिन सवार ने कहा, मैं खुद ही मंदिर जा रहा हूं, तुम मेरे पीछे आ सकते हो। इसके बाद एक सिपाही आगे बढ़ा और उसने कहा कि हम सोमनाथ के सिपाही हैं और पुरोहित जी महाराज के हुक्म से तुम्हें गिरफ्तार करने आए हैं। यह ख्याल अपने दिल से निकाल दो कि मंदिर का ठाकुर या अनहलवाड़ा का महाराजा तुम्हारी मदद करेगा। सवार ने यह सुनते ही तलवार निकाल ली और उनका घेरा तोड़कर एक तरफ निकलने की कोशिश की, लेकिन एक सिपाही का निजा उसके घोड़े के सर में लगा और घोड़ा 2-3 बार उछलने के बाद अपने सवार समेत गिर पड़ा। सवार अभी संभलने न पाया था कि चंद सिपाही उसके सर पर नेजे तानकर खड़े हो गए। अब उसके सामने हार मानने के सिवा कोई रास्ता न था। 3-4 सिपाही घोड़ों से उतरे और उन्होंने रस्से से उसके हाथ बांध दिए। मैंने वहां से खिसकना चाहा, लेकिन एक सिपाही ने मुझे देख लिया और नेजे से हाँकता हुआ अपने साथियों के पास ले गया। मैंने बड़ी मुश्किल से उन्हें इस बात का यकीन दिलाया कि मैं करीब धोबी हूं और सब डर के मारे झाड़ी के पीछे छुप गया था। उनमें से चंद आदमी कैदी को लेकर वापस चले गए और बाकी आगे निकल गए हैं। आप उसे जानते हैं महाराज? किसे? उस सवार को जिसे गिरफ्तार किया गया है? नहीं, प्यारे लाल ने घोड़े को एड़ लगाते हुए कहा। घोड़ा फिर आहिस्ता आहिस्ता चलने लगा। प्यारे लाल ने मुड़कर धोबी की तरफ देखा और कहा, भाई मेरे साथ एक सौदा करोगे? कैसा सौदा महाराज? अपने गधे के बदले मेरा घोड़ा ले लो, इसे किसी दिन मंदिर ले आना, तुम्हें इनाम मिलेगा। मुझे अगले गांव से कोई सवारी मिल गई तो मैं तुम्हारा गधा वहां छोड़ाऊंगा। धोबी ने जवाब देने की बजाय गधे की गर्दन पर एक डंडा रसीद किया और आन की आन में झाड़ियों में गायब हो गया। 8 अगले रोज दोपहर के वक्त निर्मला अपने कमरे में बैठी थी। उसके चेहरे पर थकावट और परेशानी के आसार थे। ठाकुर रघुनाथ कमरे में दाखिल हुआ और उसने निर्मला के सामने कुर्सी पर बैठते हुए कहा, मेरी समझ में कुछ नहीं आता, पुरोहित जी ने रामनाथ का जुर्म बताने से इंकार कर दिया है। निर्मला ने पूछा, आप रामनाथ से मिले हैं? नहीं, पुरोहित जी उससे किसी को मुलाकात की इजाजत नहीं देते। वो इस वक्त मंदिर की 4 दीवारी में कैद है और दरवाजे पर पुरोहित जी के आदमी पहरा दे रहे हैं। शहर के किसी और आदमी को मंदिर के करीब आने की इजाजत नहीं। निर्मला ने कहा, क्या आपको ये अख्तियार भी नहीं कि अपने शहर के एक आदमी को की गिरफ्तारी की वजह पूछ सकें? पुरोहित जी के सामने मेरे तमाम अख्तियार खत्म हो जाते हैं। आप इस इलाके के हाकिम हैं, अगर रामनाथ ने कोई जुर्म किया है तो उसे आपकी अदालत में पेश हो जाना चाहिए। और रामनाथ एक आम आदमी नहीं, वो महाराजा का दोस्त है। पुरोहित जी अगर चाहें तो मुझे भी गिरफ्तार कर सकते हैं, यूं ही, किसी जुर्म के बगैर। तुम ये क्यों सोचती हो कि पुरोहित जी ने रामनाथ को किसी जुर्म के बगैर गिरफ्तार किया है? निर्मला ने जवाब दिया, नहीं, मुझे सोचने की जरूरत नहीं, मुझे यकीन है कि रामनाथ ने कोई जुर्म नहीं किया, और अगर उसने कोई जुर्म किया है तो वो ऐसा है जिसके जाहिर हो जाने से पुरोहित जी को अपनी बदनामी का खौफ है। रघुनाथ ने गुस्से में आकर कहा, निर्मला भगवान के लिए होश में आओ, तुम्हें इस महल के किसी नौकर के सामने भी ऐसी बातें नहीं कहनी चाहिए। निर्मला ने कहा, मुझ पर खफा होने की बजाय आप पुरोहित जी से ये पूछाएं कि मंदिर की देवियां महादेव के चरणों में पहुंचकर दोबारा दुनिया में कैसे आ जाती हैं। निर्मला, तुम्हें क्या हो गया है? भगवान के लिए मुझे परेशान ना करो, मेरी समझ में कुछ नहीं आता। निर्मला कुछ कहना चाहती थी कि जयकृष्ण दरवाजे के सामने नमूदार हुआ और वो उठकर खड़ी हो गई। रघुनाथ ने भी कुर्सी से उठकर जयकृष्ण का स्वागत किया और उसे अपने करीब बिठाते हुए कहा, मैं अभी यह सोच रहा था कि आपको बुलाऊं, निर्मला बहुत परेशान है, इसे किसी ने पुरोहित जी महाराज के मुतालिक बहका दिया है, आप उसे समझाएं पुरोहित जी के मुतालिक अपने दिल में बुरा ख्याल लाना भी पाप है। जयकृष्ण ने अनजान बनकर कहा, निर्मला क्या शिकायत है तुम्हें पुरोहित जी महाराज के मुतालिक? निर्मला ने जवाब दिया, कुछ नहीं पिताजी, मैं इनसे कह रही थी कि अगर पुरोहित जी रामनाथ का कोई जुर्म साबित कर सकते हैं तो वो इसे उनकी अदालत में पेश करने से क्यों घबराते हैं। रघुनाथ ने तिल में लाकर कहा, देखो निर्मला, मैं एक बार तुमसे कह चुका हूं कि मैं पुरोहित जी के खिलाफ कुछ नहीं सुन सकता। निर्मला कुछ कहे बगैर उठी और तेजी से कदम उठाती हुई दूसरे कमरे में चली गई। रघुनाथ ने परेशानी की हालत में जयकृष्ण की तरफ देखते हुए कहा, मेरी समझ में कुछ नहीं आता, भगवान जाने इसे क्या हो गया है। जयकृष्ण ने जवाब दिया, आपको निर्मला की बातों से परेशान नहीं होना चाहिए, यह बहुत रहमदिल है। जब हम कनूज में थे तो वहां भी यह बदतरीन मुजरिमों की जान बचाने की कोशिश किया करती थी, मैं इसे समझा लूंगा। रघुनाथ ने कुर्सी से उठते हुए कहा, आप इत्मीनान से बातें करें, मैं जरा नीचे जा रहा हूं। रघुनाथ कमरे से बाहर निकल गया और जयकृष्ण कदरे तवक्कुफ के बाद उठकर बराबर के कमरे में दाखिल हुआ। निर्मला सेन की तरफ खुलने वाले दरीचे के सामने खड़ी थी। जयकृष्ण ने उसके करीब जाकर कहा, बेटी तुम आग के साथ खेलने की कोशिश ना करो, अगर ऐसी बातें पुरोहित के कान तक पहुंच गई तो उसका इंतकाम बहुत खतरनाक होगा। अगर उसे तमाम हालात मालूम हो जाए तो उसके आदमी कनूज की हदूद तक रूपवती का पीछा करेंगे, تمہیں اگر میرا یہ اپنا خیال نہیں تو کم از کم روپوتی کی خاطر چند دن کے لیے اپنی زبان قابو میں رکھو، نرملا نے آبدیدہ ہو کر کہا۔ لیکن پتا جی، وہ رامناتھ کو قتل کر ڈالیں گے اور روپوتی اس کے بغیر کیسے زندہ رہ سکے گی؟ جے کرشن نے جواب دیا، روحت اسے قتل نہیں کرے گا جب تک روپوتی اس کے قبضے میں نہیں آتی، رامناتھ کی جان کو کوئی خطرہ نہیں۔ یہ روپوتی کی خوش قسمتی ہے کہ پروہت کے سپاہی اسے صرف مندھیر اور رامناتھ کی جاگیر کی بستیوں میں تلاش کر رہے ہیں، اگر وہ راستے میں پیارے لال کو پکڑ کر اس کی تلاشی لے لیتے تو تمہارا خط ہماری تباہی کے لیے کافی تھا۔ اب بھی مجھے ڈر ہے کہ اگر اسے ہم پر شک ہو گیا تو پیارے لال جیسے نوکروں سے سچی بات اگلوا لینا اس کے لیے مشکل نہ ہوگا۔ تمہیں ٹھاکر جی کے ساتھ ایسی باتیں نہیں کرنی چاہیے، ہم رامناتھ کے لیے جو کچھ کر سکتے تھے کر چکے ہیں، اب بھگوان ہی اسے بچا سکتا ہے، ہمارے بس میں کچھ نہیں رہا، مجھ سے وعدہ کرو کہ تم احتیاط سے کام لوگی۔ پتا جی، میں وعدہ کرتی ہوں، نرملا نے اپنے آنسو پونچھتے ہوئے جواب دیا۔ نو، مندھیر میں شوجی کا مندر اپنی قدامت، وسعت اور فن تعمیر کے لحاظ سے بہت مشہور تھا۔ پتھر کی چار دیواری کے اندر ایک وسیع تالاب تھا اور اس تالاب کے عین درمیان مندر کی پرشکوا عمارت کھڑی تھی جس کے سنہری کلش دور دور تک دکھائی دیتے تھے اور جس کے اندر 1000 بت نصب تھے۔ تالاب کے چاروں کناروں سے مندر تک پہنچنے کے لیے سنگ مرمر کی گزرگاہیں تعمیر کی گئی تھیں۔ ہر روز سینکڑوں یاتری مندر کے تالاب میں اشنان کرنے اور مورتیوں کے سامنے نذرانے پیش کرنے کے لیے آیا کرتے تھے۔ ملک میں شوجی کے کئی اور مندروں کے پجاریوں کی طرح اس مندر کے پجاری بھی سومناتھ کے بڑے پروہت کو اپنا پیشوا مانتے تھے اور اس کی آمدنی کا ایک حصہ ہر سال سومناتھ کے مندر کی بھینٹ کیا جاتا تھا۔ گزشتہ دو دن سے یہ مندر سومناتھ کے پروہت کی سرگرمیوں کا مرکز بن چکا تھا اور اس کے دروازے تمام یاتریوں کے لیے بند ہو چکے تھے۔ عام پجاریوں کو بھی مندر سے دور رہنے کا حکم مل چکا تھا۔ دروازوں پر سومناتھ کے سپاہی پہرا دے رہے تھے۔ سومناتھ کے پروہت کے ساتھیوں اور مندر کے چند پجاریوں کے سوا کسی کو اس بات کا علم نہ تھا کہ اندر کیا ہو رہا ہے۔ عام لوگ صرف یہ جانتے تھے کہ رامناتھ کو ایک قیدی کی حیثیت سے اس مندر کے اندر لایا گیا ہے اور ان قریب سومناتھ کے خلاف کسی خطرناک سازش کا انکشاف ہونے والا ہے۔ رامناتھ مندر کے اندر ایک ستون کے ساتھ بندھا ہوا تھا اور ایک سپاہی اس کی ننگی پیٹھ پر کوڑے برسا رہا تھا۔ سومناتھ کا پروہت اور چند پجاری اس کے قریب کھڑے تھے۔ جب رامناتھ نے آنکھیں بند کر کے گردن ڈھیلی چھوڑ دی تو پروہت نے سپاہی کو ہاتھ کے اشارے سے روکا اور رامناتھ کو سر کے بالوں سے پکڑ کر جھنجھوڑتے ہوئے کہا، بتاؤ وہ کہاں ہے؟ رامناتھ نے آنکھیں کھولتے ہوئے جواب دیا، میری جان لینے کے لیے تمہیں بہانے تلاش کرنے کی ضرورت نہیں، میں اسے گھر میں چھوڑ کر گیا تھا، اگر وہ میری غیر حاضری میں گھر سے غائب ہو گئی ہے تو تم سے زیادہ اس بات کا کسی اور کو نہیں ہو سکتا۔ ایک پجاری نے کہا، مہاراج یہ بہت سخت جان ہے، اس کا دماغ ابھی تک ٹھیک نہیں ہوا۔ اس کا دماغ ابھی ٹھیک ہو جائے گا، یہ کہتے ہوئے پروہت نے سپاہی کو اشارہ کیا اور اس نے پھر رامناتھ پر کوڑے برسانے شروع کر دیے۔ تھوڑی دیر بعد جب رامناتھ کے چہرے سے بے ہوشی کے آثار ظاہر ہونے لگے تو پروہت نے کوڑے مارنے والے سپاہی کو ایک بار پھر روکا اور پانی لانے کے لیے کہا۔ ایک سپاہی نے مندر کے تالاب سے ایک بالٹی میں پانی لا کر رامناتھ کے قریب رکھ دیا اور کٹورا بھر کر اس کے منہ پر چھینٹے مارنے لگا۔ رامناتھ نے اپنے ہونٹوں پر زبان پھیرتے ہوئے آنکھیں کھول دیں۔ پروہت نے سپاہی کے ہاتھ سے پانی کا کٹورا لے کر رامناتھ کے ہونٹوں سے لگا دیا، لیکن ابھی اس نے ایک ہی گھونٹ حلق سے اتارا تھا کہ پروہت نے کٹورا پیچھے ہٹا کر سارا پانی زمین پر انڈیل دیا اور کہا، اگر پانی پینا چاہتے ہو تو میرے سوال کا جواب دو۔ رامناتھ نے ڈوبتی ہوئی آواز میں کہا، اگر میری جگہ تمہیں ستون کے ساتھ بندھے ہوئے ہوتے اور میرے ہاتھ میں کٹورا ہوتا تو اب تک شہر کے ہر آدمی کو یہ معلوم ہو چکا ہوتا کہ روپوتی کہاں ہے۔ پروہت نے کہا، تمہارے لیے آخری موقع ہے، اس کے بعد میرے دل میں تمہارے لیے رحم کی کوئی گنجائش نہیں ہوگی۔ رامناتھ نے قدرے توقف کے بعد جواب دیا، تم مجھ سے صرف روپوتی کے متعلق کیوں پوچھتے ہو، کامنی کے متعلق کیوں نہیں پوچھتے؟ روہت کے چہرے پر اچانک سیاہی پھیل گئی اور اس نے انتہائی سراسیمگی کی حالت میں ادھر ادھر دیکھتے ہوئے سوال کیا، کامنی کے متعلق تم کیا جانتے ہو؟ میں اس کے متعلق، اگر میری جگہ تم اس ستون کے ساتھ بندھے ہوئے ہوتے اور میرے ہاتھ میں کٹورا ہوتا تو اب تک شہر کے ہر آدمی کو یہ معلوم ہو چکا ہوتا کہ روپوتی کہاں ہے۔ روہت نے کہا، تمہارے لیے یہ آخری موقع ہے، اس کے بعد میرے دل میں تمہارے لیے رحم کی کوئی گنجائش نہیں ہوگی۔ رامناتھ نے قدرے توقف کے بعد جواب دیا، تم مجھ سے صرف روپوتی کے متعلق کیوں پوچھتے ہو، کامنی کے متعلق کیوں نہیں پوچھتے؟ پروہت کے چہرے پر اچانک سیاہی پھیل گئی اور اس نے انتہائی سراسیمگی کی حالت میں ادھر ادھر دیکھتے ہوئے سوال کیا، کامنی کے متعلق تم کیا جانتے ہو؟ میں اس کے متعلق یہ جانتا ہوں کہ جب تم نے اسے دیوتا کے پاس بھیجا تھا تو وہ راستے سے لوٹ آئی تھی اور اس کے بدلے تمہارے چند پجاری وہاں پہنچ گئے تھے۔ اگر تم اس کے متعلق کچھ اور پوچھنا چاہتے ہو تو مجھے
मंधेर के ठाकुर और अंधलवाड़ा के महाराजा के पास ले चलो। बोलो खामोश क्यों हो गए? क्या तुम सोमनाथ की देवी के मुतालिक ये भी नहीं जानना चाहते कि वो कहाँ है और किस हाल में है? द्रोहत कुछ देर में भूत खड़ा रहा, फिर उसने आगे बढ़कर सिपाही के हाथ से कोड़ा छीन लिया और बेतहाशा रामनाथ को पीटना शुरू कर दिया। महाराज महाराज, एक पुजारी ने कहा, ये बेहोश हो चुका है, हमें अभी इसे जिंदा रखने की जरूरत है। अगर कामनी भी रूपवती की तरह रूपोश हो चुकी है तो इसका यह मतलब है कि सोमनाथ में रामनाथ के और साथी भी होंगे। इसे कत्ल करने से पहले इनका सुराग लगाना जरूरी है, रोहत ने कोड़ा जमीन पर पैर फेंकते हुए कहा। अब इसका एक पल के लिए भी यहां रहना ठीक नहीं, तुम इसे फौरन सोमनाथ ले जाओ। अगर ये रास्ते में किसी से बात करने की कोशिश करे तो इसकी जबान काट दो, मैं रूपवती को तलाश करने के बाद वापस आऊंगा। जाओ अब तैयारी करो। बाब नंबर 22, बहन और भाई। रात के पिछले पहर शंभूनाथ महल के अंदरूनी दरवाजे के सामने कुशादा चबूतरे पर गहरी नींद सो रहा था। उसके दाएं बाएं दो और नौकर चारपाइयों पर लेटे खलराटे ले रहे थे। आसमान पर बादल छाए हुए थे और फिजा में किसी कदर तलखी थी। एक पहरेदार भागता हुआ चबूतरे की तरफ बढ़ा और उसने शंभूनाथ को झिंझोड़ कर जगाते हुए कहा, चचा शंभू उठिए, सरदार रणबीर आ गए हैं। शंभूनाथ ने हड़बड़ाकर बिस्तर से उठते हुए कहा, कब आए, कहाँ है वो? पहरेदार ने बाहर के दरवाजे की तरफ इशारा करते हुए कहा, उधर देखिए वो आ रहे हैं। शंभूनाथ को सहन में थोड़ी दूर एक मशल बरदार के पीछे महल के चंद नौकरों और पहरेदारों के दरमियान रणबीर दिखाई दिया। उसने अपने साथियों को जगाया और सरहाने से अपनी पकड़ी उठाकर जल्दी जल्दी सर पर लपेटता हुआ सहन की तरफ बढ़ा। पकड़ी उसके सर की जरूरत से बहुत बड़ी थी। चबूतरे की सीढ़ियों से नीचे उतरते हुए उसका आखिरी सिरा अभी तक फर्श पर झाड़ू दे रहा था। पहरेदार ने गलती से जमीन पर घिसटते हुए सिरे पर पांव रख दिया और शंभूनाथ अपनी गर्दन में एक झटका महसूस करने के बाद पगड़ी के बोझ से आजाद हो गया। आम हालात में वो महल के बाकी नौकरों की ऐसी गुस्ताखियां बर्दाश्त करने का आदी न था, लेकिन रणबीर को करीब आता देखकर वो पहरेदार को सिर्फ गधे के लत से याद करने के सिवा और कुछ न कह सका और पगड़ी वहीं छोड़कर भागता हुआ आगे बढ़ा। महाराज महाराज, आप आ गए, भगवान ने बड़ी कृपा की है, शकुंतला देवी मुद्दत से आपकी राह देख रही है। ये कहते हुए उसने झुककर रणबीर के पांव छूने की कोशिश की, लेकिन रणबीर ने जल्दी से उसके हाथ पकड़ लिए। शंभूनाथ ने उसके साथ चलते हुए कहा, महाराज हम बहुत परेशान थे, शकुंतला देवी सुबह शाम आपकी राह देखा करती है, अब भी आपके इंतजार में उसके कमरे में चिराग जल रहा होगा, वो इस गर्मी में भी रात के वक्त वहीं सोती है, मैं उसे खबर देता हूँ महाराज। नहीं चचा, मैं खुद उसे जगाऊंगा, रणबीर ने तेजी से दरवाजे की तरफ बढ़ते हुए कहा। इतनी देर में दूसरे नौकर एक नौकरानी को जगाकर दरवाजा खुलवा चुके थे। रणबीर अंदर दाखिल हुआ और अंदरूनी सहन को उबूर करने के बाद बलाई मंजिल की सीढ़ियां चढ़ने लगा। थोड़ी देर में वो अपने मकान के एक रोशन कमरे में खड़ा था। उस मुसाफिर की तरह जो मुद्दतों एक बेगाब हो गया सहरा में भड़कने के बाद अपनी उम्मीदों का नखलिस्तान देख रहा हो। शकुंतला अपने बिस्तर पर सो रही थी और वो यूं महसूस कर रहा था कि वक्त की आंधियां थम चुकी हैं। उसकी नन्ही बहन एक औरत बन चुकी थी, लेकिन उसके चेहरे पर अभी तक एक बच्चे की सी मासूमियत थी। रणबीर कुछ देर बिस्तर के करीब बेहसो हरकत खड़ा उसकी तरफ देखता रहा। उसकी आंखें तशक्कुर के आंसुओं से लबरेज हो रही थी। बिलाखिर उसने झुककर शकुंतला की पेशानी पर अपना कांपता हुआ हाथ रख दिया और भर्राई हुई आवाज में कहा, शकुंतला शकुंतला। कौन? शकुंतला ने चौंककर आंखें खोल दी। शकुंतला शकुंतला, मैं रणबीर हूं, उसने लरसती हुई आवाज में कहा। शकुंतला चंसानी ये सत्य के आलम में उसकी तरफ देखती रही। रणबीर ने उसके करीब बैठते हुए अपने हाथ फैला दिए, वो थी और बेअख्तियार अपने भाई से लिपट गई। भैया भैया, उससे ज्यादा कुछ ना कह सकी। अल्फाज का तलातुम होठों तक पहुंचते पहुंचते सिसकियों में तब्दील होकर रह गया और वो एक बच्चे की तरह फूट फूट कर रोने लगी। अचानक वो पीछे हटी और गौर से रणबीर का चेहरा देखने लगी। रणबीर की आंखों से आंसू बह रहे थे। भैया भैया, शकुंतला ने कदरे तवक्कुफ के बाद कहा, मुझे बताओ क्या ये सपना तो नहीं? रणबीर ने उसकी गर्दन में हाथ डालकर दोबारा उसका सर अपने सीने से लगाते हुए जवाब दिया, नहीं शकुंतला ये सपना नहीं, अब हम एक दूसरे के मुतालिक सपने नहीं देखा करेंगे, अब तुम्हें अपने भाई के लिए हर रात दिया जलाने की जरूरत नहीं पड़ेगी। थोड़ी देर बाद बहन और भाई आमने सामने बैठे एक दूसरे पर आंसुओं से भीगी हुई मुस्कुराहटें निछावर कर रहे थे। शकुंतला ने कहा, भैया मैं अपने सपनों में हमेशा ये देखा करती थी कि आप रात के वक्त आए हैं इस खिड़की के रास्ते। रणबीर ने जवाब दिया, एक दफा मैं इस खिड़की के रास्ते आया था, लेकिन यहां तुम्हारी जगह एक और लड़की थी। جے کرشن کی لڑکی، میں اس کے متعلق سن چکی ہوں۔ اسے ہماری نوکرانی نے بتایا تھا کہ میرے کمرے میں رات کے وقت لکشمی دیوی آیا کرتی ہے، چنانچہ وہ بھی میری طرح ساری رات دیپ جلائے رکھتی تھی۔ گاؤں کی عورتیں یہ بھی کہتی ہیں کہ وہ جے کرشن سے مختلف تھی، اسے میرے گم ہو جانے سے بہت دکھ ہوا تھا اور جے کرشن نے صرف اس کے مجبور کرنے پر میری تلاش کے لیے نام مقرر کیا تھا۔ رنبیر نے کہا، شکنتلا اس وقت میں تمہارے متعلق سننا چاہتا ہوں۔ شکنتلا بولی، نہیں بھیا، اس وقت آپ کو آرام کی ضرورت ہے، آپ بہت تھکے ہوئے ہوں گے، جب آپ سو کر اٹھیں گے تو میں پہروں آپ کے ساتھ باتیں کر سکوں گی، یہاں شاید آپ کو گرمی محسوس ہو، میں اوپر بارادری میں آپ کو بسر بچھا دیتی ہوں۔ رنبیر نے جواب دیا، اب مجھے آرام کی ضرورت نہیں، تمہیں دیکھنے سے تھکاوٹ کا احساس نہیں رہا، تو میں کچھ کھانا لاتی ہوں۔ شکنتلا یہ کہہ اٹھی اور دروازے کی طرف بڑھی۔ رنبیر نے کہا، شکنتلا ٹھہرو، کھانے کی ضرورت نہیں، کسی نوکر سے کہو میرے لیے صرف دہی کا ایک کٹورا لے آئے، کھانا میں نے راستے میں ایک سردار کے ہاں کھا لیا تھا۔ تھوڑی دیر بعد شکنتلا رنبیر کے سامنے ایک کرسی پر بیٹھی اسے اپنی سرگزشت سنا رہی تھی۔ دو، طلوع سحر کے آثار ظاہر ہو رہے تھے۔ کئی دنوں کی مسلسل بے آرامی کے باوجود رنبیر کو نیند یا تھکاوٹ کا احساس تک نہ تھا۔ اچانک اسے دور سے ایک آواز سنائی دی اور اس نے شکنتلا کو ہاتھ کے اشارے سے خاموش کرتے ہوئے کہا، یہ کیسی آواز ہے شکنتلا؟ مجھے ایسا محسوس ہوتا ہے کہ گاؤں میں کوئی مسلمان اذان دے رہا ہے۔ شکنتلا نے غور سے اپنے بھائی کی طرف دیکھتے ہوئے قدرے توقف کے بعد کہا، ہاں بھیا، یہاں ایک اجنبی آیا ہوا ہے، اور اس کی باتیں سن کر گاؤں کے چند آدمی مسلمان ہو چکے ہیں، چچا شمبو کہتا ہے کہ اس کی زبان میں جادو ہے۔ شکنتلا تم آرام کرو، میں ذرا باہر جانا چاہتا ہوں، یہ کہتے ہوئے رنبیر اٹھ کر دروازے کی طرف بڑھا۔ شکنتلا نے قدرے پریشان ہو کر سوال کیا، بھیا آپ کہاں جا رہے ہیں؟ میں آ کر بتاؤں گا شکنتلا، رنبیر یہ کہہ کر باہر نکل گیا۔ شکنتلا دیر تک پریشانی کی حالت میں بیٹھی رہی، پھر اٹھی اور چھت پر جا کر کھلی ہوا میں ٹہلنے لگی۔ آسمان پر بادل چھٹ چکے تھے اور مشرقی افق پر طلوع آفتاب کے آثار نمودار ہو رہے تھے۔ کچھ دیر چھت پر ٹہلنے کے بعد شکنتلا تیزی سے قدم اٹھاتی ہوئی نیچے اتری اور ایک خادمہ کو ناشتہ تیار کرنے کا حکم دے کر پھر اوپر آ گئی۔ بھیا کہاں گئے ہیں؟ بہت دیر ہو گئی، وہ بار بار اپنے دل میں یہ سوال دہرا رہی تھی۔ بلاخر وہ بارادری کے اندر جا کر سنگ مرمر کے چبوترے پر بیٹھ گئی۔ شکنتلا، شکنتلا، اسے اچانک رنبیر کی آواز سنائی دی اور وہ اپنے دل میں خوشگوار دھڑکنے محسوس کرتے ہوئے اٹھ کر کھڑی ہو گئی۔ رنبیر سیڑھیوں سے نمودار ہوا اور آہستہ آہستہ قدم اٹھاتا ہوا اس کی طرف بڑھا۔ بھیا، شکنتلا نے شکایت کے لہجے میں کہا، آپ نے بہت دیر لگائی، میں تو پریشان ہو گئی تھی، کہاں گئے تھے آپ؟ رنبیر نے چبوترے پر بیٹھتے ہوئے کہا۔ بیٹھ جاؤ شکنتلا۔ شکنتلا بیٹھ گئی اور رنبیر کی طرف جواب طلب نگاہوں سے دیکھنے لگی۔ رنبیر نے قدرے توقف کے بعد کہا، شکنتلا میں تمہیں ایک خوشخبری سنانا چاہتا ہوں۔ میں، رنبیر متذبذب سا ہو کر شکنتلا کی طرف دیکھنے لگا۔ ہاں بھیا کہو، آپ رک کیوں گئے؟ مجھے ڈر ہے کہ کہیں تم مجھ سے روٹ نہ جاؤ۔ بھیا میں آپ سے روٹ کر زندہ نہیں رہ سکتی، میرے لیے اچھائی اور برائی کا معیار آپ کی پسند ہے، میں جانتی ہوں آپ کیا کہنا چاہتے ہیں، یہی نہ کہ آپ مسلمان ہو چکے ہیں؟ ہاں، لیکن تمہیں کیسے معلوم ہوا؟ پہلے آپ یہ بتائیں کہ آپ یہی کہنا چاہتے تھے نا؟ ہاں میں یہی کہنا چاہتا تھا، رنبیر نے پیار سے اس کے سر پر ہاتھ پھیرتے ہوئے جواب دیا۔ اور آپ اذان سن کر نماز پڑھنے گئے تھے؟ ہاں۔ بھیا مجھے آپ سے یہ گلا رہے گا کہ یہ خبر آپ نے سب سے پہلے مجھے کیوں نہ سنائی، مجھے تو اسی دن معلوم ہو گیا تھا جب آپ کے دوست یہاں آئے تھے۔ کون، عبدالواحد؟ ہاں، لیکن انہیں تو معلوم نہیں کہ میں مسلمان ہو چکا ہوں، میں نے تو اس دن کلمہ پڑھا تھا جب تمہارے گھر پہنچنے کا پیغام ملا تھا، انہوں نے مجھے یہ نہیں بتایا کہ آپ مسلمان ہو چکے ہیں، لیکن ان کی باتیں سننے کے بعد میرا دل گواہی دیتا تھا کہ ان کا کوئی دوست ان کے مذہب سے محبت کیے بغیر نہیں رہ سکتا، بلکہ ان کا دشمن بھی انہیں قریب سے دیکھنے کے بعد ان کے مذہب سے نفرت نہیں کر سکتا، اور مجھے اس بات کا ڈر تھا کہ میری ننھی بہن میری زبان سے اسلام کا نام سن کر میرا منہ نوچنے کے لیے تیار ہو جائے گی۔ آج نماز کے بعد میں نے انتہائی عاجزی سے یہ دعا مانگی تھی کہ خدا تمہیں بھی اسلام قبول کرنے کی توفیق دے۔ شکنتلا کی آنکھوں میں مسرت کے آنسو چھلک رہے تھے، اس نے کہا، بھیا آپ کی دعا قبول ہو چکی ہے، میں کئی دنوں سے اسلام کی صداقت پر ایمان لا چکی ہوں، اور آج میں گاؤں کی تمام عورتوں کو بلا کر یہ اعلان کر دوں گی کہ میں مسلمان ہو چکی ہوں۔ تھوڑی دیر دونوں خاموشی سے ایک دوسرے کی طرف دیکھتے رہے، پھر شکنتلا نے اپنے ہونٹوں پر شرارت آمیز مسکراہٹ لاتے ہوئے کہا، آپ اس بات پر خفا تو نہیں ہوں گے بھیا؟ میں تم سے کبھی خفا نہیں ہو سکتا شکنتلا، مجھے تم پر فخر ہے، اگر مجھے اس بات کا علم ہوتا کہ میری بہن کا ضمیر اس قدر روشن ہے تو میں اتنی مدت تذبذب کی حالت میں نہ گزارتا، میرے لیے دعا کیا کرو کہ خدا مجھے ہمت اور استقامت دے۔ بھیا، آپ کو یہ کہنے کی ضرورت نہیں، میری تمام دعائیں آپ کے لیے ہوتی ہیں، میرے علاوہ اس گاؤں کے کئی لوگ آپ کے لیے دعائیں کرتے ہیں۔ رنبیر نے کہا، آج جب میں نماز کے لیے پہنچا تو جماعت شروع ہو چکی تھی، میں پچھلی صف میں کھڑا ہو گیا۔ نماز کے بعد جب لوگوں نے مجھے دیکھا تو وہ خوشی سے اچھل پڑے، امام نے مجھے اٹھ کر گلے لگا لیا۔ میں نے ان کے ساتھ وعدہ کیا ہے کہ میں آج ظہر کی نماز کے بعد گاؤں کے تمام لوگوں کو اسلام کی دعوت دوں گا۔ شکنتلا نے جواب دیا، اسلام کے مبلغ کی بیوی قریباً ہر روز میرے پاس آیا کرتی ہے، میں نے بھی اس سے وعدہ کیا تھا کہ جس دن میرا بھائی آ جائے گا میں گاؤں کی تمام عورتوں کے سامنے مسلمان ہونے کا اعلان کروں گی۔ رمدیر نے کہا، فرض کرو اگر میں گمراہی کا راستہ نہ چھوڑتا تو؟ بھیا، مجھے یقین تھا کہ آپ اسلام کی روشنی سے آنکھیں بند نہیں کر سکتے، صرف عبد الواحد کی باتوں سے تمہیں اس بات کا یقین ہو گیا تھا؟ شکنتلا نے جواب دیا، مجھے صرف اس کی باتوں سے ہی اس بات کا یقین نہیں ہوا تھا، بلکہ جے کرشن کی بیٹی کے ساتھ جو سلوک آپ نے کیا تھا وہ بھی مجھے اس بات کا یقین دلانے کے لیے کافی تھا کہ آپ کے خیالات میں ایک بہت بڑا انقلاب آ چکا ہے۔ جب میں نے یہ کہانی اسلام کے مبلغ کی بیوی کو سنائی تھی تو اس نے بھی یہ کہا تھا کہ تمہارا بھائی دیر تک اسلام سے دور نہیں رہ سکتا۔ رمبیر نے کہا، میں نے دین کے ساتھ اپنا نام بھی تبدیل کر لیا ہے، اور آج سے تم اپنے بھائی کو رمبیر کی بجائے یوسف کے نام سے پکارا کرو گی۔ یوسف، مجھے یہ نام بہت پسند ہے بھیا، اور آج سے ہم دونوں ایک دوسرے کو نئے ناموں سے پکارا کریں گے، ابھی تک میں نے تمہارے لیے کوئی نیا نام نہیں سوچا۔ یہ پارٹ ختم ہوا، بقیہ حصہ اگلے پارٹ میں سنیے۔